घटना विश्लेषण र विचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारसिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सैपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शोभायात्रा र हाम्रो पत्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कैलाली र कञ्चनपुरका सम्पूर्ण स्थानीय तहद्वारा साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता।
कञ्चनपुरको भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धानजोन बीच साझेदारी कार्यक्रम सञ्चालनका लागि सम्झौता।
दार्चुलाको खलङ्गा स्थित झलुङ्गे पुल 48 घण्टासम्मका लागि बन्द।
नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशद्वारा पर्यटन सञ्चार अभियान सञ्चालन गरिने।
वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनु पर्नेमा जोड।
अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न वातावरण बनाइदिन पत्रकार महासङ्घको आग्रह।
र धनगढी प्रिमियर लिग डिपिएल टी20 क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ 19 गतेदेखि हुँदै।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाई पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछ।
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिँदैनौ, हामी उचित पुरस्कार लिन्छौँ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली,
9847431119 र 9847431925।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबट्टी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि।
अब समाचार क्रम विस्तारमा। कैलाली र कञ्चनपुरका 22 स्थानीय तहले आगामी जेठ महिनाभित्र साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक विकास मन्त्रालयको आयोजनामा कैलालीको धनगढीमा भएको चालू आर्थिक वर्ष 2075-76 वार्षिक बजेट तथा कार्यक्रम शिक्षा क्षेत्र सम्बन्धी दुई दिने गोष्ठीमा कैलालीका 13 र कञ्चनपुरका 9 स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरूले साक्षर स्थानीय तह घोषणा गर्नमा देखिएका समस्या तथा चुनौतीहरूसँग सामना गर्दै साक्षर स्थानीय तह घोषणा गर्नमा सहयोग पुर्याउने बताएका हुन्। कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर नेपालीले मङ्सिरदेखि घरधुरी सर्वेक्षण कार्य अघि बढाउने र आगामी जेठ महिनाभित्र साक्षर नगर घोषणा गर्ने बताउनुभयो। उहाँ जस्तै कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहले आगामी जेठ महिनाभित्रै साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कैलालीमा 1 उपमहानगरपालिका, 6 नगरपालिका र 6 गाउँपालिका गरी 13 स्थानीय तह रहेका छन् भने कञ्चनपुरमा 7 नगरपालिका र 2 गाउँपालिका गरी 9 स्थानीय तहहरू रहेका छन्।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले निर्मलाको हत्याकाण्डमा काम अनुसारको परिणाम नदेखिएको बताउनु भएको छ। आज धरनामा बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कञ्चनपुर पुग्नुभएका कानुन मन्त्री शाहले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि त्यसको परिणाम भने नदेखिएको बताउनुभयो। उहाँले दोषी पत्ता लगाउन प्रदेश सरकारले केन्द्र सरकारसँग समन्वय गरिरहेको समेत बताउनुभयो। पीडित परिवारलाई आश्वासन दिँदै मन्त्री शाहले दोषी कुनै पनि अवस्थामा नउम्कने बताउँदै पीडित परिवारलाई स्वास्थ्यको ख्याल गर्न आग्रह समेत गर्नुभयो। मन्त्रीसँग कुराकानीका क्रममा निर्मला कि आमा दुर्गादेवी पन्तले यस्ता जघन्य घटना रोक्नका लागि प्रदेश सरकारले कडा कानुन बनाउनु पर्ने सुझाव समेत दिनुभएको थियो। गएको आइतबारदेखि कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय अगाडि दोषी पत्ता लगाउन माग राख्दै निर्मलाका परिवारले अनिश्चितकालीन धरना सुरु गरेका छन्।
त्यसै गरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शङ्कास्पद मानिएका 4 डिएनए रिपोर्ट पनि नेगेटिभ आएको छ। प्रहरीले अघिल्लो साता 4 युवकको नमुना सङ्कलन गरेर डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। 4 डिएनए रिपोर्ट आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको हो। 4 कसैको पनि डिएनए नमिलेको र अब थप 3 डिएनए पठाउने तयारी भइरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले जानकारी दिनुभयो। प्रहरीले भदौ 4 गतेका दिन जबरजस्ती दोषी करार गराउन खोजिएका भीमदत्त नगरपालिका वडा नम्बर 19 बागपाटाका 41 वर्षीय दिलीप सिंह विष्ट र यसअघि हल्ला र आरोपका भरमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिलीराज विष्ट, महेन्द्रनगरका दुई युवक किरण र आयुषको पनि डिएनए परीक्षण गर्दा मिलेको थिएन।
कञ्चनपुरको भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धान जोन कञ्चनपुर बीच नगरपालिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ। भीमदत्त नगरपालिका कार्यालयमा आज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्ना र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। चालु आर्थिक वर्ष 2075-76 का लागि साझेदारी कार्यक्रम सञ्चालन गर्न सम्झौता गरिएको हो। भीमदत्त नगरपालिकामा कृषि आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरणका लागि साझेदारी गरिएको भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ठगुनाले बताउनुभयो। परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि विकास अधिकृत थापाले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनका लागि भीमदत्त नगरपालिकासित साझेदारी गरिएको बताउनुभयो। भीमदत्त नगरपालिका वडा नम्बर 1, 2, 3, 18 र 19 सञ्चालन गरिने कार्यक्रम अन्तर्गत साना सिँचाइ, कृषि यान्त्रिकीकरण, माटो परीक्षण, उन्नत जातको धान र मुङको बिउ वितरण र किसानहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएका छन्। कृषि उद्यमी, कृषि समूह र कृषि सहकारीहरूले परियोजनामा पेश गरेका प्रस्तावहरूबाट छनौट गरी योजना छनौट गरिने भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले जानकारी दिनुभयो। सम्झौता पत्रमा साना सिँचाइमा भीमदत्त नगरपालिकाको 40%, परियोजनाको 45% र सम्बन्धित समूहको 15% सहभागिता रहनेछ। त्यसै गरी कृषि यान्त्रिकीकरणमा भीमदत्त नगरपालिकाको 20%, परियोजनाको 30%, समूहको 50%, माटो परीक्षणमा भीमदत्त नगरपालिकाको 50% र परियोजनाको 50% सहभागिता हुने सम्झौतामा उल्लेख गरिएको छ।
सुदूरपश्चिम प्रदेश क्षेत्रीय कार्यालय धनगढीमा मागअनुसार पेट्रोल नआउँदा सर्वसाधारणले शास्ति भोग्नु परेको छ। उनीहरूले 1 लिटर पेट्रोलका लागि काम छोडेरै घन्टौँ लाइनमा पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको छ। क्षेत्रीय कार्यालय धनगढीमा भण्डारण क्षमता नहुँदा वर्षौँदेखि सर्वसाधारणले यस्तै शास्ति भोग्नु परेको छ। तर डिपो विस्तार गरेर भण्डारण क्षमता वृद्धि गर्ने कुरामा भने सरकारवालाहरूले चासो नदेखाएको उनीहरूको गुनासो रहेको छ। सहकर्मी निर्मला खुनायतको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको माग अनुसार भण्डारण क्षमता नहुँदा सर्वसाधारणहरूलाई समय समयमा पेट्रोलको अभाव बेहोर्नु परेको छ। पेट्रोलियम पदार्थको अभाव हुँदा धनगढीमा उपभोक्ताहरूले घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ। प्रदेशमा दैनिक 1 लाख लिटर पेट्रोलियम पदार्थ खपत भइरहेको भए पनि क्षेत्रीय आयल निगम धनगढीसँग भने 70,000 लिटर पेट्रोलको भण्डारण क्षमता मात्रै छ, जसका कारण एक दिन सार्वजनिक बिदा हुँदा समेत सर्वसाधारणहरूलाई पेट्रोल पाउन मुस्किल हुन्छ। 1 लिटर पेट्रोलका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ एकजना मोटरसाइकल चालक दिनेश विष्ट।
दुई दिन तिन दिन बिदा हुन्छ भने लगभग 2-3 घन्टा पेट्रोल पम्पमा लाइन लाग्नु पर्छ। एकपटक पहिला नै डिपो चाहिँ खोल्ने नयाँ भने त्यसमा विवाद आयो, त्यसपछि डिपोको लागि न प्रदेश सरकार न केन्द्र सरकार कसैले पहल गरेको छैन। त्यही भएर चाहिँ पटक पटक एक दिन शनिबार पनि पेट्रोल आएन भनेपछि 2 घन्टा लाइन लाग्नुपर्छ उपभोक्ताले।
पेट्रोलका लागि महत्त्वपूर्ण काम छोडेर तेल हाल्नु परेको दुखेसो उहाँ सुनाउनुहुन्छ। पेट्रोल व्यवसायीहरूको चलाखी र नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयको व्यवस्थापकीय कमजोरीका कारण बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ। सीमित भण्डारण क्षमता र कम ट्याङ्करका कारण पनि सर्वसाधारणले सहज रूपमा पेट्रोल पदार्थ नपाएका हुन्। सुदूरपश्चिम प्रदेशमा नियमित 40 ट्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गरिरहेका छन्। कम्तीमा 100 जति ट्याङ्कर पुर्याउन सके अभाव कम हुने आयल निगमको ठम्याइ छ। निगमका क्षेत्रीय प्रमुख सर्पराज शर्मा,
ट्याङ्करको संख्या अलिकति कम भएको त्यो कुरालाई स्वीकार गर्नैपर्छ। मैले ट्रान्सपोर्टरहरूलाई पनि भनेको छु, नेपाल आयल निगमलाई जानकारी गराएको छु, अब उहाँहरू निकट भविष्यमा ट्याङ्कर थप्ने प्रयास गर्दै हुनुहुन्छ। भण्डारण क्षेत्र त पनि विस्तार गर्नुपर्ने हो, त्यसको लागि त्यो दीर्घकालीन उपाय भयो। जग्गा जमिन हिजो मैले मुख्यमन्त्रीज्यूसँग पनि भेटेँ, उहाँले भन्नुभयो कि ठिक छ हामी कोसिस गर्छौँ, पहल गरिदिन्छु, तपाईँ लेखेरै दिनुहोस् भन्नुभएको छ।
सुदूरपश्चिम प्रदेशमा दैनिक 3 लाख लिटर डिजेल र 1 लाख लिटर पेट्रोल खपत भइरहेको छ। आयल निगमको कार्यालयमा 70,000 लिटर पेट्रोल र 15 लाख लिटर डिजेलको भण्डारण क्षमता रहेको छ। 25 बिघा क्षेत्रफलभित्र डिपो विस्तार विचार गरेर हालको कार्यालयलाई बिक्री केन्द्रको रूपमा प्रयोग गर्ने योजना अन्तर्गत काम भइरहेको र यसका लागि प्रदेश सरकारको पनि सहयोग रहेको आयल निगमका क्षेत्रीय प्रमुख शर्माले बताउनुभयो। डिपो विस्तार गरेर भण्डारण क्षमता वृद्धि गरे पेट्रोलियम पदार्थको अभाव नहुने उहाँको दावी छ। यसका साथै तत्कालका लागि सर्वसाधारणलाई पेट्रोलको अभाव नहोस् भन्नका लागि नेपालगञ्जबाट थप ट्याङ्कर आउने उहाँ बताउनुहुन्छ। तिहारका बेला लगातार तीन चार दिन बिदा भएका कारण पेट्रोलियम पदार्थको चरम अभाव भएको भन्दै उहाँले एक दुई दिनमै यो अभाव टर्ने जिकिर गर्नुभयो। तर आयल निगमले बेला बेलामा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदा पनि व्यापारीबाटै कृत्रिम अभाव हुने गरेको कतिपयको आरोप छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा पालो भएको छ श्रोता विचारको। सुदूरपश्चिम प्रदेशमा बेला बखतमा हुने पेट्रोलियम पदार्थको अभावका बारेमा तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
जयसिंह धामी, हाम्रो यो प्रदेश नम्बर 7 को जो आयल निगमको भण्डारण कक्ष छ त्यसको क्षमता एकदमै न्यून भएको बुझिएको छ। आफ्नो प्रदेशमा कमसेकम महिनो दिनसम्म पनि स्टक राख्ने क्षमताको आयल निगमले त्यहाँ भण्डारण कक्ष बनाउनु पर्छ। विगतदेखि नै यस्तो भए हुनाले अब यो भण्डारण कक्षलाई कमसेकम एक महिनासम्मको भण्डारण गर्न सक्ने क्षमता प्रदेश सरकारले यसको यथाशीघ्र निर्माण गर्ने प्रक्रियामा जानुपर्छ।
यो व्यवस्थापनको कमजोरी हो जस्तो लाग्छ, होइन? अब गाडीहरू कहिले कम हुनु कहिले के हुनु, नियमित त्यहाँ सम्बन्धित ठाउँमा लामो दूरी भएको कारणले गर्दा, भारतसँग पर निर्भर भएको कारणले यहाँ हाम्रो जो स्टोर गर्ने क्षमता नहुनु, क्षमता कम हुनु, त्यही कारण हो जस्तो मलाई लाग्छ।
गणेश प्रसाद बोरा, सिजनको टाइम भयो हुनाले खेतीपातीको अलि चाप बढी उताबाट इन्डियाबाट बढी कम मात्रामा आउने हुनाले क्षमता नभएर पनि हो। त्यही त ट्याङ्कीहरू अलिक सानो सानो छ, क्वान्टिटी त्यति पुगाउन सक्दैन उताबाट आएको, अनि केही ट्याङ्कीहरूको यो सिस्टमले गर्दा पनि हो अभाव सर्टेज हुने, उनीहरू सेन्डिकेट जस्तो गर्छन्, त्यो कारणले पनि हो। त्यो पहल गरिदिनु पर्यो सबै निकायहरूले, आयल निगमलाई गर्नु पर्यो।
भीमराज भट्ट हो। मैले बुझेअनुसार इन्डियाबाटको प्रब्लम हो, चाहे हाम्रै सरकार कमजोर भएर हो, चाहिँ तेल हाल्न चाहिँ अप्ठ्यारो छ। हिजो पनि लाइन लागेर नै तेल ल्यायो, फेरि बोतलमा चाहिँ भरेर ल्याउनु पर्ने अवस्था अप्ठ्यारो भयो। प्रदेश नम्बर 7 सरकारले सुविधाहरू अब कसरी कम हुन्छ त्यसलाई गर्ने गर्नु पर्यो।
शङ्कर जोशी, सरकारको कमी कमजोरी हो, कमी कमजोरी नहुनु पर्ने हो सरकारले, नेपाल सरकारले त्यो बढाइदिनु पर्यो। अब जसरी भए पनि अब नेपाल सरकारसँग तेलको भण्डारण गर्ने ठाउँ कमी छ भने त्यसलाई बढाउने काम गर्नु पर्यो सरकारले।
इन्दु सिंह हो। यो सब राजनीतिक हो, त्यत्रो लाइन छ, अफिस आउन ढिला भइरहेछ, होइन? समयमा उपलब्ध गराइदिनु पर्यो, सरकारले बुझ्ने कि मैले बुझ्ने कि, क्षमता उपलब्ध गराउनु पर्यो नि, पीर मार्का बुझ्नु पर्यो नि, अनि गाडीमा तेल हाल्ने सुविधा पनि सरकारले दिनुपर्छ। हामीलाई डाँट्न मात्रै जाने छ यो सरकारले।
घटना विश्लेषण र विचार, शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 90.4 मेगार्ज, बारसिंह एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः उपस्थित हुनेछौँ। वार्षिक पुण्यतिथि स्थगित भएको बारे सूचना। बैतडी जिल्ला पुर्चौनी घर भई हाल बेतकोट नगरपालिका वडा नम्बर 3 दैजी बस्दै आउनुभएका जितेन्द्र बमका बुवा स्वर्गीय गणेश बहादुर बमको वार्षिक पुण्यतिथि मङ्सिर 2 गते हुने भनिएकोमा विशेष कारणवश स्थगित भएको बेहोरा सम्पूर्ण आफन्त इष्टमित्रहरूमा जानकारी गराउँदछौ। छोराहरू जितेन्द्र बम, विनोद बम, सुदर्शन बम र अरुण बम। सम्पर्क नम्बर 9818451676। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बीएससी माइक्रोबायोलोजी इन्भाइरोमेन्टल साइन्स र फिजिकल ग्रुपको नयाँ भर्ना सम्बन्धी सूचना। फारम वितरण भाद्र 10 गतेबाट, फारम बुझाउने अन्तिम मिति मङ्सिर 7 गतेसम्म, प्रवेश परीक्षा हुने मिति र समय मङ्सिर 10 गते बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सामान्य विज्ञान विभाग कञ्चनपुर।
चाडबाडको यो उमङ्गमा केएनपी इम्प्रेसन्स एक्सेल टोटल र एक्सेलको हरेक 50,000 खरिदमा पाउनुहोस् स्योर सर्ट वाल क्लक, साथै लकी ड्र मार्फत जित्नुहोस् स्मार्टफोन्स, एलइडी टिभीज र बम्परमा होन्डा हर्नेट बाइक।
क्षय रोग सम्बन्धी अत्यन्त जरुरी सूचना।
दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षय रोगको प्रमुख लक्षण हो।
साँझ पख हल्का ज्वरो आउनु,
खकारमा रगत देखिनु,
खान मन नलाग्नु,
दुब्लाउँदै जानु अन्य लक्षणहरू हुन्।
यदि कसैलाई त्यस्ता लक्षणहरू देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई खकार जाँच गराउँ।
क्षय रोगको जाँच तथा औषधिहरू स्वास्थ्य संस्थाहरूबाट निशुल्क पाइन्छ।
तपाईँलाई जीर्ण क्षय रोग पनि लागेको हुन सक्छ, त्यसको उपचार नेपालमा निशुल्क उपलब्ध छ। क्षय रोग नियमित उपचारले निको हुन्छ।
आधारभूत स्वास्थ्य तथा सरसफाई उपशाखा भीमदत्त नगरपालिका कार्यालय र शुक्लाफाटा एफएम द्वारा जनहितमा जारी सन्देश।
हाम्रो यहाँ खटिमा क्षेत्रका सम्पूर्ण अस्पतालको डाक्टरहरूले लेखेको औषधि सुपथ मूल्यमा पाइन्छ।
रजिस्टर्ड कम्पनीको सत्कली औषधि ग्यारेन्टीका साथ उपलब्ध छ।
बरेली, पिलीभीत, दिल्ली, लखनऊका डाक्टरहरूले सिफारिस गरेको औषधि पनि पाइन्छ।
जुनसुकै औषधिलाई पनि अर्डर गरेको भोलिपल्ट उपलब्ध गराइन्छ।
साथै सबै औषधिको मूल्यमा 10% छुट गरिन्छ तथा अन्य मेडिकल स्टोरको भन्दा 10% छुट दिइन्छ।
एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
प्रोप्राइटर विक्रम भाइ अरोरा,
अरोरा मेडिकल स्टोर, मेन चौराहा खटीमा, उत्तम सिंह नगर, उत्तराखण्ड।
सम्पर्क फोन नम्बर 87913-29155,
97585-10938।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। भारतको पिथौरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदीमाथिको खलङ्गा स्थित झलुङ्गे पुल आजदेखि आइतबारसम्मका लागि 48 घण्टाका लागि बन्द हुने भएको छ। धारचुला नगरपालिका परिषदको निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नोभेम्बर 18 मङ्सिर 2 गतेका दिन बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म पिथौरागढमा स्थानीय निकायको निर्वाचन हुँदैछ। सुरक्षाका कारण 48 घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्यले बताउनुभयो। निर्वाचनलाई लक्षित गर्दै आज बेलुकीदेखि मङ्सिर 2 गतेसम्मका लागि पुल बन्द हुने भएको हो।
नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले पर्यटन वर्ष 2020 सफल पार्नको लागि पर्यटन सञ्चार अभियान सञ्चालन गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय सम्भावनाहरूको पहिचान, संरक्षण, सम्वर्धन र प्रचार प्रसारका लागि सञ्चार अभियान सञ्चालन गर्ने भएको हो। नेपाल सरकारले हालै घोषणा गरेका 10 पर्यटकीय स्थलहरूको संरक्षणमा सहयोग गर्ने र थप नयाँ गन्तव्य पहिचान गर्न समेत सहयोग गर्ने सुदूरपश्चिम पर्यटन पत्रकार महासङ्घका अध्यक्ष अमरराज भट्टराईले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष 2020 अभियान अन्तर्गत पहिलो अतिथि देवो भव कार्यक्रम पुस 15 गते कैलालीको धनगढीमा हुने पनि उहाँले जानकारी दिनुभयो। त्यसै गरी सुदूरपश्चिम प्रदेशका जिल्ला तथा स्थानीय तहहरूमा पर्यटकीय गन्तव्यहरूको पहिचान गरी स्थानीय तहहरूमै अतिथि देवो भव कार्यक्रम सञ्चालन गर्ने पनि उहाँको भनाइ रहेको थियो। कार्तिक 26 गते अछामको रामारोशन गाउँपालिका वडा नम्बर 5 रामारोशनमा नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको पहिलो बैठकले 9 बुधे घोषणा पत्र जारी गर्दै उक्त निर्णयहरू गरेको थियो।
कैलालीमा आज समुदाय प्रहरी धनगढी उपमहानगर समिति गठन गरिएको छ। नेपाल प्रहरीले अभियानको रूपमा सञ्चालन गरेको समुदाय प्रहरी कार्यक्रमलाई सफल पार्नका लागि धनगढी उपमहानगरपालिका तहको समिति गठन गरिएको नगर प्रमुख निरप बहादुर ओडले बताउनुभयो। समुदायको सहयोग बिना समाजमा घट्ने अपराध नियन्त्रण गर्न नसकिने नगर प्रमुख ओडले बताउनुभयो। नगर प्रमुख ओडले समुदायमा घट्ने अपराध न्यूनीकरण गर्नका लागि प्रहरी र समुदायका व्यक्तिहरूबीच असल सम्बन्ध हुन आवश्यक रहेको बताउनुभयो। समितिको संयोजकमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख ओड रहनु भएको छ। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, फेको फन्ड, सामुदायिक प्रहरी सेवा केन्द्र, रुडुक महिला विकास शाखा, ओरेक नेपाल महिला विकास शाखा, नागरिक समाज, पूर्व प्रहरी संगठनका प्रतिनिधिहरू रहेका छन्। समितिको बैठक प्रत्येक महिनाको अन्तिम शुक्रबार दिउँसो 1 बजे धनगढी उपमहानगरपालिकाको सभा हलमा बस्ने निर्णय समेत गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टीले दार्चुला जिल्लाका 9 स्थानीय तहमा नेतृत्वको भागभण्डा मिलाएको छ। 9 5 नेतृत्व तत्कालीन नेकपा एमाले र 4 नेतृत्व तत्कालीन नेकपा माओवादी केन्द्रलाई दिइएको छ। अध्यक्ष एक पार्टीको र सचिव अर्को पार्टीलाई पर्ने गरी भागभण्डा टुङ्ग्याइएको नेकपा जिल्ला नेता उदय सिंह बडालले जानकारी दिनुभयो। ब्यास गाउँपालिका, मल्लिकार्जुन गाउँपालिका, शैल्य शिखर नगरपालिका, मारमा गाउँपालिका र अपि हिमाल गाउँपालिका गरी 5 स्थानीय तहमा अध्यक्ष पदको जिम्मेवारी तत्कालीन एमाले पाएको छ भने महाकाली नगरपालिका, दुहु गाउँपालिका, लेकम गाउँपालिका र नौगाड गाउँपालिका गरी 4 स्थानीय तहको जिम्मेवारी तत्कालीन माओवादीले पाएको नेकपा नेता बडालले बताउनुभयो।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 पर्ने भालुखोलामा निर्माणाधीन पुलको सम्झौता अवधि सकिएको छ। यद्यपि निर्माण अवधि सकिएको भए पनि पुलको पिल्लरहरूको काम समेत पूरा भएको छैन। ठेकेदार कम्पनीको चरम लापरवाहीमा उक्त पुलको काम पूरा हुन नसकेको हो। 1,71,02,500 रुपियाँमा पुल निर्माणका लागि 2073 साल फागुन 6 ठेक्का सम्झौता भई 2075 जेठ 3 सक्ने सम्झौता सकिएको छ। सम्झौता अवधि सकेर 6 नागिसक्दा पनि पुल निर्माणको काम अझै अल्पत्र रहेको छ।
अब के राष्ट्रिय खबर। नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनु पर्नेमा जोड दिएको छ। आज काठमाडौँमा उद्घाटन भएको कोलम्बो प्रोसेस अन्तर्गतको मन्त्रीस्तरीय परामर्श बैठकमा वैदेशिक रोजगारमा जाने कामदारलाई दक्ष बनाउनु पर्नेमा जोड दिइएको हो। कार्यक्रमको उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारमा जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता देशले नै बेहोर्नुपर्ने जरुरी रहेको बताउनुभयो। उप प्रधानमन्त्री पोखरेलले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिने कामदारको सुरक्षाको पक्षमा दृढतापूर्वक अघि बढे मन्त्री स्तरीय परामर्श बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप गेवालीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनका लागि बैठकले महत्त्वपूर्ण निर्णय लिने पनि बताउनुभयो। उहाँले वैदेशिक रोजगारमा गएका कामदारलाई ठगिन नदिन बैठकले ठोस धारणा तय गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो। कोलम्बो मन्त्री स्तरीय परामर्श बैठकमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स, श्रीलङ्का, भियतनाम, इन्डोनेसिया, कम्बोडिया, अफगानिस्तान, चीन सहभागी रहेका छन्।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले कानूनमै निर्वाचनको मिति तोक्दा उपयुक्त हुने धारणा राख्नु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले निर्वाचन आयोगलाई मिति तोक्ने अधिकार नदिने हो भने कानूनमै मिति तोक्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको हो। आयोगले यसअघि नै मिति तोक्ने अधिकार पाउनुपर्ने बताउँदै आएको थियो। यस्तै प्रमुख आयुक्त यादवले कानून सुधार गर्न सरकारसँग आग्रह गर्नुभएको छ। संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानून सुधार गर्न उहाँले सरकारसँग आग्रह गर्नुभएको हो। निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यान आकर्षण गराएको छ।
नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न वातावरण बनाइदिनका लागि राष्ट्रिय मानवाधिकार आयोगसँग आग्रह गरेको छ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले राज्यले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको हनन गर्दै लगेको उल्लेख गर्दै त्यसको उपभोग गर्ने वातावरण बनाइदिनका लागि आयोगसँग आग्रह गर्नुभएको हो। आज राष्ट्रिय मानवाधिकार आयोगले ललितपुरमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रताको अवस्था र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले सङ्घीय सरकारले नयाँ मुलुकी ऐन र स्थानीय तथा प्रदेश सरकारले कानून बनाएर प्रेसलाई अङ्कुश लगाउने काम गरिरहँदा पनि आयोगले केही गर्न नसकेको भन्दै गुनासो गर्नुभयो। पत्रकारहरूमाथि लेख्न समेत नदिने गरी राज्यले कानून नै निर्माण गर्न थालेपछि आफूहरूलाई न्याय दिन आयोगसँग आग्रह गर्नु परेको अध्यक्ष आचार्यको भनाइरहेको थियो। यता राष्ट्रिय मानवाधिकार आयोगले भने प्रेस सम्बन्धी छुट्टै संयन्त्र बनाएर पत्रकारहरूलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अधिकार उपभोगका लागि आवश्यक वातावरण बनाउन लागि जनाएको छ। आयोगका अध्यक्ष अनुपराज माले प्रेसमाथि अङ्कुश लाग्न नदिने गरी छुट्टै संयन्त्र बनाउने गरी ड्राफ्ट तयार पारिएको उल्लेख गर्दै त्यसमा आवश्यक सुझाव दिन पनि महासङ्घ लगायतका सरकारवाला निकायसँग आग्रह गर्नुभयो। नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रतामाथि हनन हुने गरी मुलुकी ऐन कार्यान्वयनमा ल्याएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ।
अब खेल खबर। कैलालीको धनगढीमा जारी देशकै सर्वाधिक धनराशिको निष्ठ कलेज लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत आज भएका खेलमा लिटिल फ्लावर बोर्डिङ स्कुल धनगढी र विल्जम एकाडेमी बेलौरी कञ्चनपुर विजयी भएका छन्। सङ्घीय प्रहरी कार्यालयको खेल मैदानमा भएको लिग चरणको खेलमा लिटिल फ्लावरले शारदा माध्यमिक विद्यालय बैया बेहाडीलाई 20 रनले हराएको हो भने विल्जम एकाडेमीले काठमाडौँको हिमाल व्हाइट हाउस स्कुललाई किनारा लगाएको हो। विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमै जित निकाल्दै लिटिल फ्लावर स्कुल धनगढीले शानदार सुरुवात गरेको छ। आज सम्पन्न पहिलो खेलमा समूह ए अन्तर्गत लिटिल फ्लावरले शारदा माध्यमिक विद्यालय धनगढीलाई 20 रनले पराजित गरेको हो। लगातार दोस्रो खेलमा पराजित भएको शारदा माध्यमिक विद्यालय पनि प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 145 रनको स्कोर बनाएको थियो। प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ प्राप्त गर्नेछ। उपविजेताले 55,555 नगदको साथै ट्रफी पाउनेछ।
धनगढी प्रिमियम लिग डिपिएल टी20 क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ 19 गतेदेखि फागुन 4 गतेसम्म कैलालीको धनगढीमा हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमी डिसिएले आज काठमाडौँमा एक कार्यक्रमका बीच प्रतियोगिता घोषणा तथा मुख्य पराजन सम्झौता कार्यक्रम गरेको हो। अनुमानित लागत 5 करोड रुपियाँ रहेको प्रतियोगितामा देशभरका 6 फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ। डिसिएका अध्यक्ष सुभाष साईका अनुसार डिपिएलको दोस्रो संस्करणमा सहभागी टिम चौराहा धनगढी, सिवाईसी अन्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्स टोलीलाई प्राथमिकता दिइनेछ। तर टोलीको घोषणा भने छिट्टै गरिने उहाँले बताउनुभयो। टिपिएलका प्रत्येक टिममा 15-15 जना खेलाडी हुनेछन्। त्यसमा 2 विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका 1 खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ। प्रतियोगितामा कुल 19 खेल हुनेछन्। प्रतियोगिता टी20को आधारमा हुनेछ। लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग 1-1 खेल खेल्नेछन्। शीर्ष 4 टोली प्लेअफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनलमा पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनलमा प्रवेशको लागि खेल्नुपर्नेछ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
कैलाली र कञ्चनपुरका सम्पूर्ण स्थानीय तहद्वारा साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता।
कञ्चनपुरको भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धान जोन बीच साझेदारी कार्यक्रम सञ्चालनका लागि सम्झौता।
दार्चुलाको खलङ्गा स्थित झुलुङ्गे पुल 48 घण्टासम्मका लागि बन्द।
नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशद्वारा पर्यटन सञ्चार अभियान सञ्चालन गरिने।
वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनु पर्नेमा जोड।
अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाइदिन पत्रकार महासङ्घको आग्रह।
धनगढी प्रिमियम लिग डिपिएल टी20 क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ 19 गतेदेखि हुँदै। हस्त, अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना या समाचार भए 0995205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।